नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खडायत। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ।
कोरोना भाइरस COVID-19 का बारेमा जान्ने पर्ने 5 कुराहरू।
COVID-19 भनेको के हो?
COVID-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिले देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो, जुन जनावर र मानिस दुवैमा पाइन्छ।
COVID-19 को लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा COVID-19 को हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
COVID-19 कसरी फैलिन्छ?
COVID-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। COVID-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
COVID-19 को संक्रमणबाट को बढी जोखिममा छ?
COVID-19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
COVID-19 को उपचार के हो?
हालसम्म COVID-19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
नेपालको संविधान 2072 भाग 3 को मौलिक हक र कर्तव्य अन्तर्गत धारा 35 स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। यो अधिकारको हरेक नागरिकले उपभोग गर्न पाउने अधिकार हुन्छ र सरकारको यो दायित्व हो। तर कोभिड महामारीको दोस्रो चरण चलिरहँदा नागरिकहरूले सामान्य स्वास्थ्य उपचार पनि पाउन नसकेको गुनासो गरेका छन्। यही अवधिमा अक्सिजन अभावमा कयौं जनाले ज्यान गुमाएको कुरा एकातिर छ भने बजारमा कालो बजारी र महँगीको मार अर्कोतिर उपभोक्ताले खेप्नु परिरहेको छ। यो बेला सरकार के गरिरहेको छ त? नागरिकहरू किन संविधानमा उल्लेख गरिएको अधिकार पनि उपभोग गर्न पाइरहेका छैनन्? यो महामारीका बेला स्थानीय सरकार र नागरिकको दायित्व के कस्तो हुनुपर्छ? आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेर तयार पारेका छौँ।
कोरोना भाइरस COVID-19 बच्नका लागि गर्ने पर्ने 5 कुराहरू।
बेला बेलामा हात धुने।
बेला बेलामा साबुन पानीले मिची मिची हात धुनुपर्छ। हाम्रो हात फोहोर नदेखे पनि बेला बेलामा अल्कोहल भएको सेनिटाइजर हातमा राखी राम्ररी रगड्नुपर्छ। यसरी राम्ररी सबैतिर लगाएमा हातमा भएको भाइरस जान्छ।
खोक्दा र हाँच्यु गर्दा नाक मुखलाई कुहिने वा रुमालले वा टिस्युले छोप्नुपर्छ।
प्रयोग गरिएको टिस्युलाई तुरन्त फ्याँक्नुहोस् र साबुन पानीले मिची मिची हात धुनुहोस्। अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने गर्नुहोस्। नाक मुखलाई छोपेमा तपाईँले खोक्दा र ह्याच्यु गर्दा निस्केको छिट्टामा हुने भाइरस अरूलाई सर्नबाट जोगाउन सकिन्छ।
सम्भव भएमा खोकी लागेको वा ह्याच्यु गर्ने तथा ज्वरो आएका मानिससँग कम्तीमा पनि 1 मिटरको दूरी राख्नुहोस्।
संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट COVID-19 सजिलै सर्छ।
आँखा, नाक र अनुहारलाई हातले नछुने।
भाइरसबाट संक्रमित धेरै सतहलाई हातले छोएको हुन सक्छ। यसरी संक्रमित सतह छोएको हातले नाक, मुख, आँखा छोएमा COVID-19 को भाइरस सजिलै सर्छ। त्यसैले कुनै पनि सतह वा वस्तु छोएपछि साबुन पानीले मिची मिची हात धोएमा संक्रमण सर्नबाट बच्न सकिन्छ।
यदि तपाईँलाई ज्वरो आएको, खोकी लागेको र श्वास फेर्न गाह्रो भएको छ भने उपचारका लागि नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्से।
आजको कार्यक्रममा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाका स्थानीय तहले कोभिड संक्रमणको न्यूनीकरण र रोकथामका लागि कसरी काम गरिरहेका छन् त भनेर केन्द्रित गरेका छौं। स्थानीय तह जनताको घर नजिकैको सरकार भए पनि नागरिकहरू कोभिड संक्रमणका कारण दिनानुदिन पीड़ित हुँदै गएको अवस्थामा स्थानीय तह विगतका जस्तो सक्रिय बन्न नसकेको गुनासो सर्वसाधारणको छ। उनीहरूले भारतबाट आएकाहरूको व्यवस्थापनदेखि संक्रमितको उपचारमा स्थानीय तह सक्रिय नभइदिँदा कोभिडले समाजमा डरलाग्दो रूप लिँदै गइरहेको गुनासो गरेका छन्। डोटीबाट इन्सेक सहजकर्ता रञ्जना भट्टराई बोगटी समस्या बारे बताउनु हुँदै
हाल भारतबाट आउने संख्या वृद्धि भइरहेको छ, त्यसमा स्थानीय तहहरूले खासै चासो देखाएको छैनन्। को व्यक्ति कति संक्रमित छैन त्यसको पनि कुनै जाँच भइरहेको छैन। अब कतिपय कहाँ घरमा आएर कोही होम क्वारेन्टाइनमा बसेको भन्दछन्, उनीहरूको के कस्तो अवस्था छ भन्दा नि गाउँपालिकाबाट कुनै पनि चासो देखाएको छैन। त्यस्तै हाम्रो गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पूर्ण रूपमा औषधिहरू नपाएको पनि जनगुनासो छ। अक्सिजन सिलिन्डरहरूको पनि खै त्यति ढिलाइ भइरहेको छ। यहाँ समस्याहरू हल्का बढ्दै बढ्दै गइरहेको अवस्थामा जनप्रतिनिधिको त्यति चासो देखिएको छैन।
देश संघीयतामा गइसकेपछि जनताले तीन तहको सरकार पाएका छन्। पहिलो चरणको कोविड महामारी बढेका बेला तीन तहको सरकार समन्वय गरेर अघि बढेका थिए। त्यो बेला कोविड महामारीले भयावह रूप लिन पाएन। अहिले तराईका सहित पहाड़ी जिल्लामा पनि कोविडले भयावह रूप लिँदै गइरहेको छ। नयाँ संक्रमितहरू थपिँदै गएका छन्। यही बेला यसपटक स्थानीय तहको सक्रियता विगत जस्तो नरहेको गुनासो डोटीकी अधिकार कर्मी सुभाष नेपाली बताउनुहुन्छ।
कार्यक्रममा स्वागत छ तपाईलाई।
धन्यवाद
सुभाषजी। अहिले कोरोना महामारी सबैतिर फैलिरहेको छ, डोटी जिल्लाको अवस्था हेर्नुहुन्छ भने के छ अवस्था कोरोनाको?
कोरोनाको दोस्रो लहरले गर्दा यहाँ पनि त्रास नै बढेको छ। दिनानुदिन संक्रमितहरू बढिरहेको छ भने अहिलेसम्म तिनजनाले कोरोना संक्रमित भएर ज्यान गुमाउनु परेको अवस्था छ।
डोटी जिल्लामा पनि अहिले तपाईँले भने अनुसार कोरोनाका संक्रमितहरू दिनानुदिन बढ्दै गइरहेको देखिन्छ। खास गरी त्यहाँ यो कोरोना महामारी चलिरहँदा स्वास्थ्य सामग्रीको अवस्था चाहिँ कस्तो छ?
स्वास्थ्य सामग्रीहरू अपुग रहेको अवस्था छ। तत्काललाई खड्किएको समस्या भनेको तपाईँको अक्सिजन मेन समस्या रहेको छ। यहाँका 9 स्थानीय तहका मान्छेहरू र डोटी जिल्लामा आएर संक्रमितहरूले जटिल प्रकृतिको बिरामी आयो भने भेन्टिलेटर त्यो चलाउने जनशक्ति छैन, अक्सिजनको अभावले गर्दा मान्छेको ज्यानै गएको अवस्था छ र जानेवाला पनि छ। अब
सुभाषजी, जस्तो भारतमा रोजगारीका लागि गएका डोटी जिल्लाका जो बासिन्दाहरू छन् उनीहरू अहिले स्वदेश फर्किने क्रम जारी होला र गाउँपालिकाका त्यहाँका नगरपालिकाका प्रतिनिधिहरूले चाहिँ हामीले बडो व्यवस्थित तरिकाले उनीहरूको व्यवस्था गरेका छौँ भनिरहँदा तपाईँ के देख्नुहुन्छ? उनीहरूलाई भारतबाट आएकाहरूलाई गाउँपालिकाले नगरपालिकाले के कसरी व्यवस्थापन गरिरहेको छ त?
भारत गएर फर्किनेवाला जो आउँछन् उनीहरूको एकदमै उनीहरूबाट नै हामीलाई संक्रमणको जोखिम रहेको छ र उनीहरूलाई नै हामीले व्यवस्थापन नै नगरिकन खुल्ला रूपमा आफ्नो गाउँ समाजमा हिँड्न दिँदाखेरि एकदम जोखिम बढेको छ भने
यो सँगै अहिले कोरोना महामारीको बेला व्यापारीहरूले पनि कालो बजारी गर्न सक्ने सम्भावना बढी हुन्छ। डोटी जिल्लाको अवस्था हेर्नुहुन्छ भने बजारमा सामग्रीहरू पुरानै मूल्यमा मिलिरहेका छन् अथवा के छ अवस्था?
मनमानी ढङ्गले उनीहरूले दिने गरेका छन् र अनुगमन पनि भएको छैन। स्थानीय यहाँको सरकार वा निकायहरू मुखदर्शक बनेका छन् भने उपभोक्ताहरू चाहिँ मारमा परिरहेका छन्।
सुभाषजी, यो कोरोना महामारीको बेला जनताहरूले सहज रूपमा सेवा सुविधाहरू पाउनुपर्ने अवस्थामा अहिले त्यो नभइरहेको अवस्था देखिएको छ। खास गरी डोटी जिल्लाको अवस्था हेर्नुहुन्छ भने सरकारवाला निकायहरूले के कसरी काम गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
स्वास्थ्य क्षेत्र हेर्ने निकायहरूले चाहिँ कुन ठाउँमा के अभाव छ त्यो कुरामा अलिक बढी चासो दिनु पर्यो। जस्तै अब यहाँको खाद्य गुण नियन्त्रण कार्यालय लगायत अन्य निकायहरूले पनि समय समयमा अनुगमन गर्नु पर्यो, बुझ्ने स्थानीय तहहरू जुन जसलाई चाहिँ जनताहरूले जिताएर पठाएका छन्, स्थानीय तहका जनप्रतिनिधिहरूले जुन अहिलेको यो महामारीमा जुन आफ्नो कर्तव्य जिम्मेवारी हो त्योबाट पन्चिएका छन् र अब यस्तो पन्चिनु हुँदैन। अब सबै मिलेर यो कोरोना महामारीलाई हामीले चाहिँ परास्त गर्नुपर्ने अवस्था आएको छ। यस बारेमा सबै निकायहरू ध्यान दिएर लाग्न जरुरी देखिन्छ।
जिल्लामा भएका अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। आईसीयू र भेन्टिलेटरका बेड अभाव हुन थालेका छन्। जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले स्थानीय र प्रदेश सरकारले महामारीका बेला जतिसक्दो चाँडो स्वास्थ्य सामग्री र उपकरण खरिदको लागि सक्रियता देखाउनु पर्ने बताउनु भएको छ।
यो अक्सिजन बिना अहिलेको जुन यो दोस्रो चरणको यो रोग छ यसलाई चाहिँ लड्नका लागि अक्सिजन बिना बाँच्न सकिँदो रहेनछ र बचाउन सकिँदो रहेनछ भन्ने कुराहरू पुष्टि भइसकेको छ। त्यसरी अक्सिजन पनि हामीसँग अहिले पनि हामीसँग त्यो एउटा समस्याको रूपमा रहेको छ।
त्यो सँगै औषधिहरू सबै छन्। अहिले जुन आवश्यक हुनुपर्ने औषधिहरू हुन्
सल्लाह अनुसार प्रयोग हुने औषधिहरू त्यो पाइन्छ छ।
अहिले यो बेला अस्पताललाई अझ व्यवस्थित बनाउनको लागि र अस्पतालमा कुनै पनि स्वास्थ्य सामग्री अभावले गर्दाखेरि बिरामीले ज्यान गुमाउन नपरोस् भन्नका लागि स्थानीय तह र प्रदेश सरकारले के गरिदिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
अब स्थानीयले पनि अन्य कुराहरूभन्दा पनि सबैभन्दा ठुलो ध्यान दिन्छ स्वास्थ्यमा। चाहिँ स्वास्थ्य नै रहेन भने मान्छे नै रहेन भने त्यसपछि विकासहरूको आवश्यकता छैन, मान्छेका लागि विकास छैन। त्यसैले सबैको ध्यान लिएको स्वास्थ्यतिर जानुपर्छ। अनि त्यसका लागि के हो त भन्दाखेरि हामीले बिमारीलाई सुरक्षित ठाउँमा कहाँ राख्ने, कसरी राख्ने, के प्लानिङ गर्ने भन्ने कुराहरूदेखि लिएर अक्सिजनको लागि अहिलेको अब तत्काल अवस्थामा रहेको अक्सिजन प्लान्टका निमित्त सबै स्थानीय निकायहरूले, स्थानीय तहहरूले, प्रदेश सरकारले यसमा चाहिँ ध्यान दिनुपर्छ। हामीले पनि भनेका छौँ, मैले पनि प्रदेश सरकारको क्याबिनेटबाट डिसिजन गरेर यस्ता किसिमका एकदम अति आवश्यक चिजहरूलाई छोटो सर्टकट रूपमा कसरी चाहिँ खरिद गर्न सकिन्छ, कसरी जनताका निम्ति सेवा दिन सकिन्छ, यस्ता किसिमका निर्णय गर्नका निम्ति सुग्नु हुँदैन, यी निर्णयहरू गर्नुपर्छ।
स्थानीय तहहरूले भने कोविड रोकथाममा प्रयास गरिरहेको बताउँदै आएका छन्। डोटीको पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले कोविड कहरका बीच कोही पनि व्यक्तिले उपचार नपाएर मर्नुपर्ने अवस्था नहोस् भन्नका लागि गाउँपालिकाले काम गरिरहेको बताउनु भएको छ। साथै अन्य बिरामीलाई उपचारको सहज व्यवस्था होस् भन्ने गरी गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनु भएको छ।
यो सेकेन्ड भ्यारियन्टमा अक्सिजनको अभाव देखिने भइसकेपछि हामीले 35 सयको आइसोलेसन कक्ष बनाइरहेका छौँ र त्यसका लागि चाहिने मेन पावर पनि हामीले अहिले चाहिँ जस्तै एमबिबिएस डाक्टर, ल्याब टेक्निसियनहरू 3 जना, कार्यालय सहयोगीहरू 3 जना, 15 जनाको मेन पावर पनि त्यसमा चाहिँ हस्पिटलमा खटाउने भनेर निर्णय गरिसकेका छौँ। अनि हामी कहाँ आउनेलाई चाहिँ अहिले हामीले चाहिँ स्वास्थ्यको अवस्था हेरेर सबैले चाहिँ होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने
मदनजी जस्तो हजुरले भनिहाल्नु भयो, अहिले अक्सिजनको जताततै अभाव छ। यो सँगै अहिले अस्पतालमा बिरामीको चाप बढ्दै जाँदाखेरि बेड पनि अभाव हुन थालेको छ होइन। तपाईँको गाउँपालिकामा बेडसँगै अक्सिजन अभाव नहोस् भन्नका लागि अरूहरूको मात्रै भर पर्नु भन्दा गाउँपालिकाले चाहिँ के गर्दैछ त बेड र
अक्सिजन? बेड हामीसँग 35 बेडहरू सबै छ। एउटा विद्युतबाट चार्जिङ गर्ने कन्सन्ट्रेटर भन्दो रहेछ, त्यो 2 मेसिन खरिद गरिसकेका छौँ र त्यो कन्सन्ट्रेटरबाट हामीले चाहिँ अक्सिजन उपलब्ध गराउने काम गरिरहेका छौँ र अरू सिलिन्डरको बारेमा हामीले विभिन्न सङ्घ संस्थाहरूदेखि लिएर त्यो सिलिन्डर सप्लायर्सहरूसँग प्लस प्रदेश सरकार र सङ्घ सरकारसँग पनि हामीले समन्वय गरिरहेका छौँ।
तपाईँको कोरोना संक्रमिततिर केन्द्रित भइरहेका बेला कतै अरू बिरामीहरू पनि प्रभावित भइरहेका छन् कि भनेर पनि गाउँपालिकाले ध्यान दिइरहेको छ?
अब यसमा त हामीले स्वास्थ्य सेवाको सन्दर्भमा हिजो स्वास्थ्य सेवा लिनका लागि वार्ड सेन्टरहरूमा अलिकति गाह्रो पर्ने अनि रिमोट एरियाका मान्छेहरूलाई त्यहाँ जान गाह्रो हुन्छ भनेर 5 थप स्वास्थ्य इकाइ पनि हामीले गठन गऱ्यौँ, ल्याबका कुराहरू पनि गऱ्यौँ। अब नियमित स्वास्थ्य सेवामा त समस्या छैन, किन भन्दाखेरि अहिले मेन टार्गेट भने त यो भयो, मेन टार्गेट त यो छँदैछ। अरू बिरामी पनि अरू बिरामीलाई पनि हामीले सेवा दिनुपर्छ, किन भन्दाखेरि नियमित खोपका कुराहरू हुनसक्छन्, गर्भवती जाँचका कुराहरू हुनसक्छन्, आइरन चक्कीदेखि लिएर भिटामिन यस्ता कुराहरू हुनसक्छन्। यी कुराहरू रोकियो भने यसको असर पनि अर्को ठाउँमा पर्छ, त्यसो भएको हुनाले यो स्वास्थ्य सेवासँग सम्बन्धी जस्तै अब खोप पाउने कुराहरू जन्मिएको शिशुलाई जस्तै अहिले हामी नेपालमा जम्मा 12 खोप दिने प्रचलन छ, त्यो 12 खोप पाउनुपर्ने समयको अवधिभित्र उसले ती खोपहरू पनि पाउनुपर्ने हुन्छ, गर्भवती जाँच पनि गर्नुपर्ने हुन्छ। अब कोरोना त एक ठाउँमा छँदैछ, मुख्य कार्य यो हो भने अरू कार्यहरूलाई पनि हामीले चाहिँ त्यसलाई चाहिँ अब ब्लक गरेर अथवा त्यसलाई चाहिँ सेवा नदिकन जसलाई मात्र सेवा दिनुपर्छ र यसलाई मात्र सुचारु गर्नुपर्छ भन्ने होइन, सबै सेवाहरूलाई सुचारू गर्नुपर्छ र गरिरहेका छौँ।
हस्, समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
वाह, मलाई पनि तपाईँले यो मौका प्रदान गर्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद है।
पहिलो चरणको कोविड महामारी सुरु हुँदा सुदूरपश्चिमका अन्य जिल्लासँगै डोटी जिल्लाका विभिन्न स्थानीय तहहरूले भारतबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका थिए। वडा स्तरमा क्वारेन्टाइन र आइसोलेसनको तयारी पनि गर्न थालेका थिए। त्यसो गरिएका कारण पनि त्यसबेला कोविडले भयावह रूप लिन सकेन। अहिले नाकाबाट नेपाल फर्किरहेकाहरूको उचित व्यवस्थापन हुन नसक्दा कोविड समुदाय स्तरमा सजिलै फैलिरहेको र कोविडले महामारीको रूप लिँदै गइरहेको गुनासो जनताको छ। कोविडबाट संक्रमित जनताले अस्पतालमा बेड र अक्सिजन नपाएर मर्नुपर्ने अवस्थाको सिर्जना भएको छ। आईसीयू भेन्टिलेटर सहितका बेडको अभाव भइरहेको छ। यो बेला स्थानीय तहसँगै प्रदेश सरकार पनि सक्रिय बन्न नसकेको गुनासो अधिकांश प्रदेशवासीको छ। मानवहरूले मानव भएको नाताले पाउनुपर्ने अधिकार पनि अहिले पाउन सकिरहेका छैनन्। बाँच्न पाउने अधिकार नागरिकहरूको पहिलो अधिकारका रूपमा हेर्ने गरिन्छ। नागरिक बाँच्न सकेपछि मात्रै अन्य अधिकारहरूको उपभोग गर्ने भएकोले यस्तो महामारीको बेलामा नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न सरकारले हर प्रयासहरू जारी राख्नु राज्यको दायित्व र कर्तव्य हुन आउँछ। तर महामारीको यस अवधिमा नागरिकहरूले स्वास्थ्य उपचार जस्तो आधारभूत अधिकारबाट वञ्चित रहनु परेको गुनासो गरेका छन्। अस्पतालमा आइसोलेसन बेडको अभाव, अक्सिजनको अभाव, औषधि उपचारमा समस्या भएका कारण बाँच्न पाउने अधिकारको राज्यले ग्यारेन्टी गर्न नसकेको दुखेसो पोखेका छन्।